आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। मित्र, प्रभु येशु ख्रीष्टको महान र अति नै उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी। अनि आज पनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाईँ सबै रेडियोको अगाडि आइपुगिसक्नु भएको छ वचन अध्ययन गर्नको लागि। मित्र, आउनुहोस् हामी छोटो प्रार्थना गरेर यो अध्ययन कार्यक्रमलाई अगाडि बढाउँ। प्यारो प्रभुजी, फेरि पनि हामी तपाईँको चरणमा आएका छौं, बडो आशा लिँदै कि आज पनि हामी हरेकसँग आफ्नो वचनद्वारा बातचित गर्नुहुनेछ। हाम्रा जीवनको आवश्यक अनुसार आफ्नो वचनद्वारा बोल्नुहुनेछ, हाम्रा हृदयका आवश्यक कुराहरूको पूर्ति गरिदिनुहुनेछ। प्यार प्रभुजी, हामीलाई तपाईँको वचन सुन्ने, बुझ्ने मन हृदय दिनुहोस्। प्रभुजी, ती श्रोता मित्रहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो यस बेला दुःखमा होलान्, बिमारमा होलान्, आँसुमा होलान्, उनी हरेकलाई तपाईँ सम्हाल्नुहोस्, आफ्नो दया, आफ्नो कृपा लगाउनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 117 र 118 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 117 अध्यायबाट देख्नेछौ। यसको मुख्य विषय हो परमेश्वरको विश्वव्यापी स्तुति प्रशंसाको लागि हालेलुया। यो अर्को हालेल भजन हो र यो मालामा सिरिजमा सबभन्दा छोटो भजन हो। म तपाईलाई यो कुराको याद दिलाउन चाहन्छु कि भजनहरू 113-देखि 118 इसरायल राष्ट्रको तीन महान चाडहरू पर्वहरूमा गाइन्दथे, निस्तार, पेन्टिकोस्ट र झोप्रेवासको चाडमा। निस्तार चाडमा कचौरा सातपल्ट त्यहाँ भेला हुनेहरूको बीचमा पास गरिन्थे एकपछि अर्को कहाँ, र जब वरिपरि पास गरिन्थे यी भजनहरूमा एक भजन गाइन्दथे। र कोही टिप्पणीकारहरूले भन्दछन् कि भजन 113 र 114 भजन गर्न भन्दा पहिले गाइन्थे, त्यसपछि भजन 117 र 118 चाहिँ भजन पछि गाइन्थे। अमित्र, यी भजनहरूलाई तपाईँ कसरी व्यवस्थित गर्नुहुन्छ, सेट गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा होइन। तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तिनीहरूको गाइन्दथे। ती भजनहरू गाइन्दथे। भजन 118 सही तिनीहरूले गाएका अन्तिम भजन हो। मती 26 अध्याय 30 पदले हामीलाई भन्दछ, तब एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्केर जानुभयो। भजन 117 सबभन्दा छोटो भजन हो। यो पूरा बाइबलमा सबभन्दा छोटो अध्याय हो, त्यसकारण यसलाई व्यवस्था गरी छोड्ने काममा खतरा छ। भजन 117 एक पदमा भनिएको छ, हे सबै जातिका मानिस हो, परम प्रभुको प्रशंसा गर, हे सबै जन हो, उहाँको तारीफ गर। परम प्रभुको स्तुति गर, हालेलुया हो। अनि दुई पदमा भनिएको छ, किनभने हामी प्रति उहाँको करुणा अपार छ र परम प्रभुको सत्यता सधैँको निम्ति रहन्छ, परम प्रभुको प्रशंसा गर। यी अति नै उल्लेखनीय पदहरू हुन् मित्र, जुन हामी हतार हतार गरेर त्यसै छोड्नु हुँदैन। हे सारा जन हो, उहाँको तारीफ गर, प्रशंसा गर। यो निश्चय नै अगमबाडीको हो। यसले भविष्यतिर हेर्दछ, जब सम्पूर्ण महादेशका सबै जातिहरू, सबै कुलहरू, भाषा भाषीहरू र राष्ट्रहरू यहोवाको स्तुति प्रशंसा गर्ने काममा एकैसाथमा संलग्न हुनेछन् र उहाँलाई परमप्रभुको रूपमा आराधना गर्छन्। आज के संसारमा यस्तो कहीँ छ? के तपाईँ यो आफ्नो समाजमा यसको कुनै प्रमाणको देख्नुहुन्छ? के तपाईँ देख्नु सक्नुहुन्छ कि विश्व परमेश्वर कहाँ फर्किरहेको छ? मित्र, मसँग आगे सोध्ने प्रश्नहरू छन्। आज कहाँ सबै जातिहरू यहोवाको प्रशंसा र तारीफ गरिरहेका छन्? उहाँलाई आराधना र विश्वास गर्ने जाति र राष्ट्रहरू कहाँ चाहिँ उहाँका समर्पणमा छन्? मित्र, उत्तर अति नै सजिलो छ। आज त्यहाँ कुनै जाति राष्ट्रहरू छैन जुन यस पदहरूमा उल्लेखित कथनको फिट गर्न सक्छौ। अगमवक्ताहरूको सन्देश यो थियो कि एक दिन राष्ट्रहरू, जाति जातिहरू परमप्रभुलाई आराधना र स्तुति प्रशंसा गर्नेछन्। जकरिया 2 अध्याय 11 पदमा यसले भन्छ, धेरै जातिहरू त्यस दिनमा परमप्रभुमा मिल्न आउनेछन् र मेरा प्रजा हुनेछन्। त्यसपछि जकरिया 14 अध्याय 16 पदमा हामी पढ्छौ, यरूशलेमको विरूद्धमा आइलाग्ने जातिहरूमा जति बाँचेका हुन्छन् तिनीहरू वर्ष वर्ष सेनाहरूका परमप्रभु महाराजा धीराजलाई दण्डवत गर्न र झुप्रोवासको चाड मान्नलाई यरूशलेममा जानेछन्। यो स्पष्ट छ कि सम्पूर्ण जाति र राष्ट्रहरूको आराधना गर्ने काम परमेश्वर कहाँ इसरायलको फर्काईसँग जोडिएको छ। दोस्रो प्रश्न हो, कहिले यो सबै पूरा हुनेछ? म सोच्दछु कि यसको उत्तर हाम्रो सामनेको यो सानो भजनमा छ। कहिले सबै राष्ट्रहरू, सबै जातिहरूले यहोवालाई दण्डवत गर्नेछन्, आराधना गर्नेछन्? पद दुईमा भनिएको कुरालाई सुन्नुहोस्, किनभने हामी प्रति उहाँको करुणा अपार छ। यस पदमा उल्लेखित सर्वनाम हामी को हो? यो इसरायल हो। मित्र, त्यो दिन आइरहेको छ जब परमेश्वर इसरायल प्रति अनुग्रही, कृपालु हुन गइरहनु भएको छ। त्यो दिन भविष्यमा छ, यानि महाक्लेश अवधिको अन्त्यमा, जब प्रभु येशु दोस्रो पल्ट पृथ्वीमा आउनुहुनेछ र आफ्नो राज्यको स्थापन गर्नुहुनेछ। त्यसपछि उहाँ इसरायलप्रति र पृथ्वीमा भएका सारा जातिहरू प्रति कृपालु, अनुग्रही, दयालु हुनुहुनेछ। त्यस समयमा मिका भन्छन् परमेश्वरको संकेत गर्दै, मिका 7 अध्याय 20 पदमा, तपाईँले तादीका हाम्रा पिता पुर्खासित गर्नुभएको शपथ अनुसार याकुबमाथि सत्यता र अब्राहममाथि करूणा देखाउनुहुन्छ। त्यसपछि यसैया 14 अध्याय 7 र 8 पदमा हामी पढ्छौं, केही क्षणको निम्ति मैले तँलाई त्यागेको थिएँ, तर अति मायाको साथ म तँलाई फेरि ल्याउनेछु। रिसको झोकमा क्षणभरको निम्ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अब अनन्त प्रेम देखाएर म तँलाई ठिटाउनेछु, मेरो उद्धारक परमप्रभु भन्नुहुन्छ। त्यसकारण मेरो मित्र, तपाई यसमा देख्न सक्नुहुन्छ कि यस भजनसँग भविष्यको दिनको संकेत छ, जब सारा राष्ट्रहरू जाति जातिहरू परमेश्वरलाई आराधना स्तुति प्रशंसा गर्न गइरहेका छन्। नयाँ नियममा यसको कुनै संकेत छ? निश्चय नै प्रेरित 15 अध्यायले यरूशलेममा परिषदको सभाको रेकर्ड गर्दछ, जुन परिषदको सभामा यहुदीहरू थिए र तिनीहरूले बुझ्न सकेनन् किन पुरानो नियमका अगमबाडीहरू पूरा भइरहेका थिएनन्। सभाको अन्त्यमा याकूब उठेर भने, प्रेरित 15 अध्याय 14 पदमा, कसरी परमेश्वरले पहिले उहाँको नाउँको निम्ति अन्य जातिहरूबाट एक जाति लिनलाई कृपा दृष्टि गर्नुभयो भन्ने कुरा सिमोनले बताएका छन्। मित्र, त्यही नै आज हाम्रा दिनमा परमेश्वर काम गरिरहनु भएको छ। अन्य जातिहरू बीचबाट मानिसहरू लिइरहनु भएको छ। उहाँले आफ्नो मण्डली सारा जाति भाषा भाषी र कुलहरूबाट बनाइरहनु भएको छ र तिनीहरूलाई एउटा शरीरमा एक ठाउँमा ल्याइरहनु भएको छ। मित्र, अहिले यो कुराको ध्यान दिऊ कि कसरी याकूबले आफ्ना मन्तव्यको आरम्भ गर्छन्। प्रेरित 15 अध्याय 15-17 पदमा यहाँ भनिएको छ, औ यसैसँग अगमवक्ताहरूको वचन पनि मिल्छ, जस्तो लेखिएको छ, यो कुरा पछि म फर्कनेछु र दाउदको भत्केको तम्बु फेरि बनाउनेछु र त्यसका भग्नावशेष म फेरि बनाई दिनेछु, त्यसलाई खड़ा गर्नेछु, बाँकी रहेका मानिसहरूले परमेश्वरलाई खोज्न सकुन् र सबै अन्य जातिहरूले जजसमाथि मेरो नाउँ प्रकट गरिएको छ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि हाम्रो सामने यो भजनले भविष्यतिर हेर्दछ, जब यो पृथ्वीमा हरेक जाति सृष्टिहरू परमेश्वरलाई स्तुति प्रशंसा धन्यवाद गर्नेछन्। यो कति पनि सत्य छैन कि आज राष्ट्रहरू परमेश्वरको प्रशंसा गरिरहेका छन्। तपाईँ यसको प्रमाण यदि विश्वको वरिपरि नजर लगाउनुभयो भने पाउनुहुनेछ। अधिकांश परमेश्वर कहाँ, अरू त के परमेश्वरमा रुचि पनि लिँदैनन्। तर त्यो समय आउनेछ मित्र, जब भजन संग्रह 67 अध्यायको 7 पद अनुसार परमेश्वरले हामीलाई आशिष दिनुहुनेछ र पृथ्वीका टाढा टाढा देशका मानिसहरूले उहाँको डर मान्नेछन्। मित्र, भजन 117 महान भजन हो। यो भजनको परिपूर्णता ख्रीष्टका हजार वर्षीय राज्यकालमा हुनेछ, जब उहाँले पृथ्वीमा शासन गर्नुहुनेछ। त्योभन्दा पहिले यसको पूरा हुने छैन। ओ कस्तो महिमित त्यो समय हुनेछ। परमप्रभुको प्रशंसा गर, हालेलुया। त्यसपछि हामी भजन 118 पनि लागौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रीष्टको मृत्यु भन्दा अघि उहाँका चेलाहरूसँग ख्रीष्टले गाउनु भएको भजन। मित्र, यो अद्भुत सुन्दर भजन हालेल भजनहरूको अन्तिम हो। यस कारणको लागि हामी जान्दछौ कि यो नै भजन थियो जुन हाम्रा प्रभुले उहाँको मृत्युभन्दा अघिल्लो रातमा आफ्ना चेलाहरूसँग गाउनु भयो। त्यस रात माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोजन खानुभयो। त्यसपछि उहाँले प्रभु भोजको स्थापना गर्नुभयो र यसको आफ्ना चेलाहरूलाई खान दिनुभयो। अनि त्यो प्रभु भोजमा प्रयोग गरिएको चिज चाहिँ रोटी र फलको रस थियो, दाग रस थियो। तर त्यसले उहाँको बारेमा बताउँछ। हामी पुरानो नियमबाट जान्दछौ कि निस्तार चाडमा थुमाको खानु पर्दथ्यो, तर सुसमाचार रेकर्डमा हामी थुमाको बारेमा केही पनि सुन्दैनौ। बरु हामी खाली रोटी र दाग रसको मात्र देख्छौ। तपाईँलाई थाहा छ किन? यो यस कारणले कि थुमा त्यहाँ नै तिनीहरूलाई सेवा गरिरहनु भएको थियो। उहाँ परमेश्वरको थुमाको रूपमा मर्न क्रूसको बाटोमा हुनुहुन्थ्यो र रोटी र दाग रसले उहाँको पुनआगमन नभइन्जेलसम्म उहाँको बताउँथ्यो। मित्र, भजन 118 त्यो भजन हो जुन त्यस संगतिक रातमा गाइएको थियो। सुसमाचारले हामीलाई बताउँछ मती 26 अध्याय 30 पदमा तिनीहरूले भजन गाएपछि तिनीहरू जैतुन डाँडातिर गए, अनि त्यो भजन 118 थियो जुनले यो भजनलाई हाम्रो निम्ति अति नै महत्वपूर्ण बनायो। यो भनिएको छ कि निस्तार चाडमा कचौरा 7 पल्ट वरिपरि जान्थ्यो एकपछि अर्को हुँदै। 7 पल्ट त्यो उहाँका आयो र आफ्ना हाम्रा प्रभुले भन्नुभयो, म यो कचौराबाट तिमीहरूसँग पिउन छैन, र उहाँले यसको आगे पास गर्नुभयो, बढाउनुभयो। म त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ पिउँदिन। उहाँले पहिल्यै भनिसक्नु भएको छ, उहाँले उद्धारको कचौरा लिनुहुनेछ, अनि उहाँले यो क्रुसमा यसको लिनुभयो। ख्रिस्ट परमेश्वरको थुमा हुनुहुन्छ जसले आफ्ना खुन बहाउनुभयो, र कचौरा उहाँको रगतको नयाँ करार हो। उहाँले तितो कचौराबाट पिउनुभयो ताकि हाम्रो कचौरा मिठो बनोस्। मित्र, हामी प्रति परमेश्वर कति असल भला हुनुहुन्छ। भजन 118 एकदेखि 3 पदमा भनिएको छ, परम प्रभुलाई धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अब इसरायलले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हारूनको परिवारले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अनि यो फुच्चे प्रचारकले पनि अहिले भन्नेछ, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अनि तपाईँ पनि भन्नुहोस् कि उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हामी सबैले परमप्रभुलाई धन्यवाद चढ़ाउ किनभने उहाँ भलो हुनुहुन्छ। अनि आगे पद 4-6 भनिएको छ, अब उहाँसँग डराउनेहरूले भनौं, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। आफ्नो संकष्टमा मैले परमप्रभुलाई पुकार गरे, परमप्रभुले मलाई जवाब दिनुभयो र मलाई फराकिलो ठाउँमा राख्नुभयो। परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र। यो नै गीतको हाम्रा प्रभुले गाउनुभयो, उहाँ क्रुसमा बिना डर जानुभयो र उहाँले यसरी पुकार गर्नुभयो, चित्कार छोड्नुभयो। मती 27:46 पदमा, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, किन तपाईँले मलाई त्याग्नुभयो। यो सबैको रहस्य हो। दोस्रो कुरन्थी 5:19 पद अनुसार, परमेश्वर ख्रिष्टमा हुनु भएर संसारलाई उहाँ आफै कहाँ मिलापमा ल्याइरहनु भएको थियो। आगे 7-8 पदमा भनिएको छ, मलाई मदद गर्नेहरूका बीचमा परमप्रभु मतर्फ हुनुहुन्छ, यसकारण मलाई घृणा गर्नेहरूमाथि मेरो इच्छा पुगेको म देख्नेछु। परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्न भन्दा उक्तम छ। के तपाईँले मानिसमा भन्दा परमप्रभुमा तपाईँको आत्मविश्वास भरोसा राख्न सिक्नु भएको छ? मित्र, यो कुरा सिक्न अद्भुत पाठ हो। भजनकार भन्छन्, मानिसमा भरोसा गर्न भन्दा परमप्रभुमा भरोसा गर्न उक्तम हो। त्यस रातमा हाम्रा प्रभुले यो भजन गाउनुहुँदा उहाँले 11 चेलाहरूमा हेर्नुभयो। एकजना चेला चाहिँ उहाँलाई विश्वासघात गर्न पहिले नै बाहिर गइसकेका थिए, अनि ती 11 चेलाहरूले पनि उहाँलाई त्याग्न गइरहेका थिए। तिनीहरू त्यस रातमा भेडा जस्तै छरपट्ट छरिने थिए। मित्र, मानिसमा आफ्नो विश्वास र भरोसा नराख्नुहोस्, तिनीहरूले तपाईँलाई धोका दिन सक्नेछन्। परमप्रभुमा भरोसा गर्नुहोस्। पद 9-12 भनिएको छ, परमप्रभुको शरण पर्न राजाहरूमाथि निर्भर गर्न भन्दा उक्तम छ, सबै जातिहरूले मलाई घेरे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। तिनीहरूले मलाई घेरे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। तिनीहरूले मलाई भीर मौरीहरूले घेरे झैं घेरे, तिनीहरू काँडाका आगो जस्तै निभे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। सबै जातिहरूले मलाई घेरे। रोम बहुत जाति बहुभाषी राष्ट्र थियो। रोमले उहाँलाई क्रूसमा टाँगे थियो। रोमी क्रूसमा मर्नु भएको दिनमा त्यो राष्ट्रलाई दण्ड आज्ञा दिइयो। यसका दिनहरू खत्तम भए। त्यो महान विश्व साम्राज्य जुन हजारौं वर्षसम्म अस्तित्वमा थियो त्यो खत्तम भयो। तर यो ख्रिस्ट विरोधीको माध्यमद्वारा फेरि पुनः आउनेछ। पचौधमा भनिएको छ, परम प्रभु मेरो शक्ति र भजन हुनुहुन्छ र उहाँ मेरो उद्धारको हुनुभएको छ। यस सुन्दर खण्डमा यहाँ हामीसँग छुटकाराको निम्ति स्तुतिको प्रशंसाको छ। यो उद्धारको गीत हो मित्र। अनि 15-17 पदमा भनिएको छ, धर्मात्माहरूका पालमा रमाहट र उद्धारको ध्वनि हुन्छ, परमप्रभुको दाहिने बाहुलीबाट परक्रमको कार्य हुन्छ, परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीबाट पराक्रमको कार्य हुन्छ, म मर्दिन तर बाँच्नेछु र परमप्रभुका कार्यहरूको वर्णन गर्नेछु। यो हाम्रा प्रभुको पुनरुत्थानको संकेत हो। उही समयमा यहाँ केही अर्को कुरा पनि छ। इसरायल राष्ट्रको रूपमा जीवित रहन गइरहेको छ र एजिकेल 37 अध्यायले यसको स्पष्ट बनाउँछ कि परमेश्वरले चिहानहरूको खोल्नुहुनेछ र विश्वको राष्ट्रहरूबाट ल्याउनुहुनेछ तिनीहरूलाई। पद 19-20 भनिएको छ, मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, ती भित्र पसेर म परमप्रभुमा धन्यवाद चढाउनेछु। परमप्रभुको ढोका यही हो, धर्मात्माहरू यसभित्र पस्नेछन्। परमप्रभुको ढोका के हो? ख्रिस्टले यो स्पष्ट बनाउनुभयो जब उहाँले भन्नुभयो युहन्ना 10:9 पदमा, ढोका मै हो, मबाट कोही मानिस पस्यो भने त्यो सुरक्षित हुनेछ, औ त्यसले भित्र बाहिर आउने जाने गर्नेछ र खर्क पाउनेछ। त्यो ढोका भेडा गोठको ढोका थियो। प्रभुले यो पनि भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, म बाहेक अरू कोहीद्वारा पिता कहाँ जान सक्दैन। अनि 21 पदमा भनिएको छ, किनकि तपाईँले मलाई जवाब दिनुभएको छ र परमप्रभु मेरो उद्धार हुनुभएको छ भनेर तपाईँमा धन्यवाद चढाउनेछु। अहिले हामीसँग अर्को वाक्य अलंकार छ। 22 पदमा भनिएको छ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा भयो। यस पदमा उल्लेखित ढुङ्गा प्रभु येशु ख्रीष्ट स्वयंको संकेत हो। हाम्रो प्रभुले मती 21:42 पदमा यो स्पष्ट बनाउनुभयो, के तिमीहरूले कहिले धर्मशास्त्रमा पढेनौ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर भयो। यो परमप्रभुबाट भएको हो र यो हाम्रो दृष्टिमा अचम्मको छ। पहिलो पत्रुस 2:6-8 पदले भन्छ, किनभने धर्मशास्त्रमा यो छ, हेर सियोनमा छानिएको एउटा मुख्य बहुमूल्य कुनाको ढुङ्गा म राख्दछु, औ उनीमाथि विश्वास गर्ने शर्ममा पर्ने छैन, यसकारण तिमीहरू जसले विश्वास गर्छ तिमीहरूका निमित्त बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूको निम्ति चाहिँ जुन ढुङ्गालाई घर बनाउनेहरूले रद्दे तुल्याए त्यही कुनाको शिर ढुङ्गो हुन आयो, औ ठेस लाग्ने ढुङ्गो र बाधाको चट्टान, किनभने आज्ञा पालन नगर्ने भएर तिनीहरू वचनमा ठेस खान्छन्, यसैको निम्ति तिनीहरू नियुक्त पनि भएका छन्। ढुङ्गा चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि 24 पदमा भनिएको छ, यो दिन परम प्रभुले नै बनाउनु भएको हो, यसमा हामी हर्षित हुनेछौ, आनन्दित हुनेछौ। कुन दिनको बारेमा यहाँ भजनकार बोलिरहेका छन्? के दिनको 24 घण्टाको दिनको बारेमा? होइन, दिन शब्दलाई समयको अघिल्लो समयको अवधिको लागि पनि प्रयोग गर्न सकिन्छ। यो 24 घण्टा दिनको लागि पनि प्रयोग गर्न सकिन्छ र यो विशेष किसिमको चीजको लागि पनि प्रयोग गर्न सकिन्छ। उदाहरणको निम्ति हामी भन्न सक्छौ, यो कम्प्युटरको दिन हो, यो आधुनिक दिन हो भनेर। यहाँ भजनकार कुन दिनको संकेत गरिरहेका छन्? भजनकार त्यो दिनको बारेमा बोलिरहेका छन्। त्यो दिन परमप्रभुले नै बनाउनु भएको हो, चाहिँ उद्धारको दिन हो। त्यो दिन पहिले नै 2000 वर्ष भइसकेको छ र हामी यसमा खुशी र हर्षित हुनेछौ। हामी उद्धारको दिनमा हर्षित हुन्छौ। अहिले यहाँ हामीसँग विश्वास गर्ने पुकार चितकार छ, होसाना। अब उद्धार गर्नुहोस् चाहिँ होसना शब्द हो। यो नै शब्द हजारौं भीड़हरूले प्रयोग गरे जब हाम्रा प्रभु येशु यरूशलेममा गधामा सवारी गरेर आउनुभयो। 25 र 26 पदमा भनिएको छ, हे परमप्रभु हामी आग्रहपूर्वक विन्ती गर्दछौ अब उद्धार गर्नुहोस्, हे परमप्रभु हाम्रा आग्रहपूर्वक विन्ती गर्दछौ अब सुदिन पठाइदिनुहोस्, परमप्रभुको नाउँमा आउने धन्यको हो, हामीले तिनीहरूलाई परमप्रभुको भवनबाटै आशीर्वाद दिएका छौं। परमप्रभुको नाउँमा आउने धन्यको हो कथनको अन्तिम समयमा मन्दिरको उहाँले शुद्ध गरिसक्नु भएपछि हामी प्रभुद्वारा उद्धृत गरिएको देख्छौं। त्यसपछि उहाँ यरूशलेममाथि बिलाउन गर्नुभयो। उहाँको बिलाप थिए मती 23:38-39 पदमा, हेर तिमीहरूका घर तिमीहरूको निम्ति उजाड छोडिनेछ, किनभने म तिमीहरूलाई भन्दछु अब उपरान्त तिमीहरूले मलाई फेरि देख्ने छैनौ जबसम्म धन्य हुन तिनी परमप्रभुको नाउँमा आउने भनी तिमीहरू भन्दैनौ। अनि 27 पदमा भनिएको छ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँले ज्योति दिनुभएको छ, बलिदानको पशुलाई वेदीको बीचमा डोरीले तन्काएर बाँध। यो चाहिँ क्रूसमा प्रभु येशूको तपाईँ र मेरो निम्ति बलि हुने कुराको तस्विर हो। अनि 28 र 29 भनिएको छ, तपाई मेरा परमेश्वर हुनुहुन्छ म तपाईमा धन्यवाद चढाउनेछु, तपाई मेरा परमेश्वर हुनुहुन्छ म तपाईँको सराहनी गर्नेछु, अहो परमप्रभुलाई धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ र उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। मेरो मित्र, आज हामी कति धेरै परमेश्वरको करुणा कृपा अनुग्रहको निम्ति धन्यवाद दिनुपर्छ, स्तुति गर्नुपर्छ। प्रभु आफ्नो वचनमा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ, www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ, अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।